नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको शुक्रबारको श्रृङ्खलामा हामी आजदेखि दमिनी वीरको वाचन लिएर आएका छौं। विक्रम सम्वत 2069 सालका लागि मदन पुरस्कार प्राप्त गरेको उपन्यास दमिनी वीर राजन मुकारुङले लेख्नुभएको पुस्तक हो। फिनिक्स पब्लिकेशनले बजारमा ल्याएको दमिनी वीरको वाचन आजदेखि शुक्रबारका श्रृङ्खलाहरूमा श्रुति सम्वेगमा वाचन शुरू हुन्छ। राजन मुकारुङ 77 इतरको आवाजलाई प्रखर रूपमा उठान गर्ने लेखक हुन्। साहित्य लेखनमा हेच्छा कुप्पा उपन्यास मार्फत उनले जातीय मुक्ति र नस्ल चेतनाको मुद्दालाई सशक्त रूपमा प्रस्तुत गरेका छन्। यस उपन्यास दमिनी वीरमा उनले संक्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञान र कार्यव्यवहारलाई नौलो शैलीसहित यथार्थ चित्रण गरेका छन् भन्दै प्रकाशकले पुस्तकको बारेमा लेखेका छन्। अब दमिनी वीरको पहिलो श्रृङ्खला वाचन शुरू हुन्छ पृष्ठ 9। चार वर्ष अघिसम्म हिउँद लाग्यो कि ढाकर टेकुवा निस्कन्थे घर घरबाट। गाउँको पसलमा छोइसक्नु होइन, पैसोको उस्तै अभाव। बर्खाभरिलाई चाहिने सामान किन्नु पुग्नु पर्थ्यो धनकुटा हिले। अँधेरी घाट तरेर अझ अघिसम्म त पिखुवाको बाइसे जङ्घार तर्दै अक्करको भिर खपेर चतरासम्म पुग्नै पर्थ्यो। पछि सुरु भएको अँधेरी घाटको बाटो, कतिले चाहिँ सेल्मेको बाटो भएर रसुवा घाट तर्दै बेलटारसम्मको भरिया मात्र पुरा गर्थे। सुन्तला अलैँची चिराइतोको भारी बोकेर गाउँबाट लस्कर लाग्थ्यो राक्रीहरूको। पुरै 10 दिन बित्थ्यो फर्केर आइपुग्न। आइपुग्दा एक सरो लुगाफाटो समेत आइपुग्थ्यो। केही दिनलाई खुसी थप्थ्यो गाउँमा। ठिक 8 वर्ष अघि अर्थात् विक्रम सम्वत 2054 साल छिमेकी गाउँको संस्कृत विद्यालयमा बम पड्क्यो। त्यही महिना यता गाउँको नेपाल बैङ्कको उपशाखा उठ्यो। अर्को महिना प्रधान घरे चेतनले अन्तिमपल्ट गाउँ छाड्यो। भोलिपल्ट मात्र थाहा पाई लच्छीले सानीले भनेकी हो। दुई वर्षपछि गाउँको पुलिस थाना पनि सदरमुकामतिरै गयो। त्यसपछि टेलिफोन बुथको पालो आयो। रेडक्रसले राखेको थियो आफ्नै भवनमा, त्यो पनि उतै सर्यो। त्यसपछि गाउँका ठुलाबडा बनाउँदाहरू सहरतिर रोकिए अर्थात् साउन छाडे गाउँ, आउन छाडे गाउँ। यसै मेहरीमा गाविस अध्यक्ष नन्दकुमार पनि सपरिवार सदरमुकामतिर बस्न थाले। तिनको जग्गा कमाउन थाले गोतामे कान्छाले। अनि रित्तो पुलिस थाना बमले धुलाम्बी भयो। तब सेनाको गस्ती आयो, केरकार गरियो। देवगण र हरिहाङ शिकार मात्र खेलिरहन्थे। तिनको भरुवा बन्दुक पनि लग्यो राज्यले। सानी र मेघमान भर्खर पार्टीमा लाग्दै थिए, ती पक्राउ परे। अर्को वर्ष रामे माइलाको घरमा माङसिरे थियो, साँझ पर्दै थियो। टोलभरिका मान्छेहरू भेला भएका थिए, भर्खर भोज चल्दै थियो। सबैलाई रक्सीले राम्रै भेटेको थियो। पार्टीको टोली आइपुग्यो। एकैछिन कुरा गर्ने भनेर नवीन र निसामलाई लग्यो, फर्काइदिएन टोलीले। रुहावासी हाहाकार नहुने कुरै भएन। भयो तर आफैले मात्र सुन्नु पर्यो, सुन्नुपर्नेले सुनिदिएन। शून्य जस्तो मात्र भयो गाउँ। चार दिनपछि अर्को टोली आयो, एउटा अलिक फुर्तिलो ज्यानको थियो, उही होला टोली नेता। सबैको सामनेमा भन्यो, चिन्ता नगर्नुहोस्, उहाँहरू हामीसँग हुनुहुन्छ, तपाईँ हाम्रै मुक्तिको लागि लड्दै हुनुहुन्छ। के हो मुक्ति, कसैले बोझेनन्, सुधेनन् पनि। त्यसपछि पूर्ण डुटेलले माउ भैँसी बेचे, खोरका बाख्राहरू सके, हलगोर भनेनन्, गोठै रित्ते आए। नपुगेर आठपाती बिउ खाने खेत पनि बिरमानलाई पास गरिदिए। आइएको रिजल्ट पर्खेर बस्दै थियो नीरज खतेउडा, कोखको एउटै छोरो। बनाइदिए पासपोर्ट, पठाए सहर काठमाडौँ, उतैबाट गयो त्यो साउदी अरब। गोतामे कान्छाको छोरो प्रहलादले पनि गाउँ बस्न रुचाएन। लागेको नीरजकै पछि पछि स्वास्थ्य ठिक भएन अरे, काठमाडौँतिरै पढ्न थाल्यो। लहरै चल्यो। रातमाटे जेठाको छोरो हिरादन पनि गयो दुबई। बुहारी शिला पनि सदरमुकामतिर पसि नानीलाई बोर्डिङ पढाउने भन्दै कृष्ण काकाको घर पनि बाँकी रहेन। उनका दुवै छोराहरू लागे मलेसिया। चामे दर्जीका छोराहरू छुट्टी भिन्न भइसकेका थिए। ती पनि आफ्ना स्वास्नीहरूलाई छोराछोरी जिम्मा लाएर हानिए कतार। बिरमान राईको जेठो छोरो इन्डियाको लाउरी थियो, त्यसले पनि छुट्टीमा गाउँ आउन छाड्यो। सपरिवार मधेसतिरै बस्न थाल्यो। माइलो निहाङ पुग्यो भएर आइन्। अहिले अलि सक्ने जस्ता भनेका धौले कान्छो, सोमकुमार र देवगण हुन् गाउँमा। तिनीले तीस नागेका छन्। दुःख र कामले जितेर होला उमेर खाएका देखिन्छन्। खलपत्रै परिसकेका बिस बाइसै लक्का जवान भनेका धितेन र दिवाङ हुन्। तिन तिनपल्ट भयो ब्रिटिस सेनामा भिडेका, पार लाउन सकेका छैनन्। बरालिने बानी भइगएको छ, सिनको बाँच्दैनन्। खालि हेभिङ सेटअप मात्रै गरिबस्छन्। खुवाई खुवाई खोक्दै बाँझो जोत्छन् बुढाबाउहरू। तमिला आँखाका आमाहरू प्रायः हुन्छन् कामधन्दा जान्ने। सक्नेले अलैँची लगाए सिम खेतमा, बारीमा रोपे अम्लिसो। सक्ने जति मात्र खनजोत गरे, नसक्ने बाँझी छाडिदिए। सिरु उम्रियो, जरा फैलायो सिरुले र जर्जर हुँदैछ खेतबारी। मानव गाउँ परम्परा हो, परम्परा धान्ने बुढापाकाहरू मात्र हुन्। यस्तै भयो गाउँ सुन्ने जस्तो। कोही कोही बेला काँधमा बन्दुक भिरेर आइपुग्छन् युवाहरू, हुलै बाँधेर। उहिले आउने सलह जस्तै मिठो भाषामा आमा बुबा भन्छन्। विदेश गएका छोराहरूको झल्को ल्याइदिन्छन्। मन चरक्कै दुख्छ। कोही सेन्ट्री बस्छन्, कोही खाना बनाउँछन्। कति दिनदेखिको भोकै तिर्खै होलान् बिचराहरू। जे पनि रुचाउँछन्, जस्तो पनि खान्छन् पेटभरि। कोही कोही बेला भने साह्रै नमिठो लाग्छ। खाँदा खाँदैको गाँस पनि छाडेर दौडन्छन्। दुश्मन आयो भन्छन्, पर पर बन्दुक बजेको सुनिन्छ। त्यसपछि कता जान्छन्, के हुन्छन्, महिनौसम्म आउँदैनन्। कति त कहिले आएनन् फर्केर, पिर लागिरहन्छ। यस्तै छ गाउँको रीत। चार वर्ष भयो ढाकर टेकुवा निस्कन छाड्यो घर घरबाट। खच्चरले बोक्छन् उनको बारी। अकुवा गनाउने चामल ल्याउँछ मधेसको। चिनी, मरमसला, साबुन, लत्ता कपडालाई भरबोटले खान्छ धेरै। छोइसक्नु छैन बाउ, मन सानो गर्नुपर्छ। लोकलाज गाल्न फारो गर्नुपर्छ। विदेशका छोराहरू बेखबर छन् गाउँबाट। गाउँलाई झन् अत्तो न पत्तो उताको। बतासे डाँडोदेखि उँदो हेर्दा कराली फाँट देखिन्छ। फाँटैमा छ पराली छानोको पाँच घर, दमाई बस्ती अर्थात् दमाईटोल। दमाईटोललाई करालो पार्दै अझ उँदो झर्छ गाउँ। तल वाचिम्ले खोलासम्म, खोला पारी छ खावा। उत्तर फर्केको गाउँ भन्ज्याङ डाँडोबाट भिरालो पर्दै वाचिम्ले भेट्न झरेको खोला। पर पूर्वतिर खुलेको दिन निकै पर च्यादरका छानाहरू चमचम चम्किन्छन्। सदरमुकामका हुने खाने घरहरू हुन् ती। अझै पर हेर्दा बसन्तपुर डाँडोको मोटरबाट आइपुग्छ आँखामा। अझ पर देख्दा गजधम्म उभिन्छ कञ्चनजङ्घा हिमाल। झलल्ल झल्काएर सेताम्बे हिउँ, चुचुरोभन्दा माथि उड्दै गरेका हुन्छन् थुङ्गे बादलहरू, सेतो गुलाब जस्ता। मन तानी लान्छ त्यतै। नजिकै हेरिल्याउँदा अगाडि नै हुन्छ भैरी डाँडो, रुखबोट विहीन, खुरखुरी मात्रै। त्यसैको फेदमा छ एकतले घर, खरको छानो उडेर टिक्रिक्क उभिएको। घरमुनि छन् एक हल मेलो जाने पाखो बारी। यति सिरिखुरी धौले कान्छोको हो। धौले कान्छोको पाखोबारी मुनि सानो वन छ। वनमै छ बस्नेतहरूको देवाली थान, वनमुनि छ बस्नेत गाउँ अर्थात् सत्र घर बस्नेतहरूको टोल। यी सबै उनै काजी कालीबहादुर बस्नेतका सन्तानहरू हुन्। दमाईटोलको सिरान घर लच्छी सुन्दासको हो। घरकै पछाडिपट्टि जोडेर बनाइएको छ सुँगुर खोर। आँगनदेखि केही पर छ चित्रोले छाएको गाईकोठ। त्यहाँदेखि तेर्सो भएर जाँदा अलि पर भेटिन्छ ठाडो खोल्सो। माथि त्रिशुली वनदेखि बगी झरेको, हिउँदमा तिर्तिर आउँछ मात्र। बर्खामा चाहिँ बैंस फर्की आउँछ यसको। बेल बग्छ, उर्लन्तो खरे गर्जिँदै फाल हान्छ उँदो। उही वाचिम्लेलाई भेट्न खोल्छु तरेर तेर्सै लाग्दा भेटिन्छ हिटी धारो। धारोदेखि केही पर छ फाँटिलो जग्गा। जग्गा पर्कमान राईले फाँडेका हुन्। उनैका छोरा देवमान राईको नाममा छ अहिले। सिरानको गरामा छ देवमान राईको घर। तीनवटा तलाहरू छन्, टायलको छानो छाइएको। एउटा मतान छ दुई तले घरको छानोको। हिटी गरे पनि भनिन्छ देवमानलाई। हिटी घरदेखि उता दुई ठुल्ठुला टारहरू छन्। टारहरू सकिएपछि खोल्छ आउँछ। खोल्छो पारी पुरै राई गाउँ हो। हिटी घरदेखि सात कान्ला उभो, सानो वन छ, ठूल्ठूला रुखहरू छन्। काउलो कटुस, दाँते ओखर, सानो पातले, खोटे सल्ला, धुपी सल्ला आदिका। यो वन देउमानको निजी वन हो। वनदेखि माथि छ गोतामे गाउँ। पहिले सात घर गोतामेहरू बस्थे, अहिले गोतामे कान्छा मात्रै बाँकी छन्। अरू बसाइँ सरिसके। जयकुमार राई, देवगण मगर, सोमकुमार मगर र देवाहाङ राईले लिएका हुन् अरू गोतामेहरूको घर जग्गा। गोतामे गाउँदेखि अझ पश्चिममा छ अञ्चल डाँडो। पूर्वाञ्चलाधीश समरबहादुर राईको झिङ्गटी घर छ। उनी त काठमाडौँतिरै बस्छन् उहिलेदेखि। उनैको पुर्ख्यौली थलो, उनैको नाउँ सुभाषले भनिन्छ अञ्चल डाँडा। अहिले रामे भाइलाई बस्छन् अञ्चल घरमा। गोतामे गाउँभन्दा माथि फाँटिलो जग्गा छ, ठुल्ठुला गराहरूको फाँट। फाँटैमा छ गाविस अध्यक्ष नन्दकुमार राईको तीन दुरे घर, टिनले छाएको। खिया लाग्न थालेको छ टिनमा। रागे पाटी देखिन्छ। प्रधानपञ्च थिए नन्दकुमारको बाउ पञ्चायतकालमा, प्रधान घर भनिन्थ्यो पहिले। बौद्धल आएपछि बिस्तारै टिन घरे भन्न थाल्यो नन्दकुमारलाई। नन्दकुमारका छिमेकी हुन् बिरमान राई। बिरमानको जेठो छोरो इन्डियाका लाउरे छन्। बिरमान राईको जोर घर टलक्क टल्कन्छ गाउँमा, नयाँ टिनको छानोसहित। भित्तोमा चुन टल्किएर उस्तै आँखा नै तिरमिराउँछ। बिरमानको घरदेखि चारै कान्लामाथि पर्छ पूर्ण डोरेलको घर। त्यहाँदेखि उँभो उही त्रिशुले सामुदायिक वन छ। पूर्वमा छ वनपाला, अर्थात् वनपाल सामुदायिक वन, घना जङ्गल। यति साँच सिमानालाई भनिन्छ मास खर्क। बतासी डाँडोदेखि सिधै उँभो त हेरिसक्नु छैन, भिर छ अजङ्गको। जेठा राईको निजी वन भनिन्थ्यो राईवन। 17 सालमा राजा महेन्द्रले पञ्चायत लागू गरे, त्यसपछि कहिले हो कुन्नी राईवनलाई गरियो सरकारीकरण, भन्न थालियो वनपाला। 4 वर्ष अघि मात्र वनपालालाई समुदायमा हस्तान्तरण गरियो, भनिन्छ वनपाला सामुदायिक वन। वनपालाकै दक्षिण पश्चिममा पर्छ यो भिर, चट्टानै चट्टानले बनेको। भिरमा देखिन्छन् सालिम्बोका पातला लहराईहरू, हिउँदमा सुकेका छोटा सङ्ग्रङ्ग परेका तर वर्षायाममा हरिया र लम्लाइला देखिन्छन्। सपना नसकेका दुई झ्याङ खस्नु, यही भिरमुनि बस्ने मान्छेहरू जस्तै, जहिले अनन्त दुःखहरूले खाइमारेका जस्ता। चैत वैशाखभरि सेतामे फुल्छ सुनाखरी यसको छातीमा, मानौ जीवन जहिले बासन्तीमय हुन्छ, लाग्छ जीवन जहिले सुखद हुन्छ। हिउँदभरि दिनभर उडिरहन्छन् जोडी बेसाराहरू यही भिरको वरिपरि, सायद ती प्रेमले उछालिँदा हुन्छन् सधैँ। जिन्दगी भनेको दुःखमा झनै मजाको हुन्छ लाग्छ। उभौली यामभरि भिरगौतलहरू रमाउँछन् यही भिरमा, ती चिरबिराउँछन्, भाका हाल्दै गाउँछन्, नाच्छन् कठै। उँधौली याममा भने त तिनको गीत सुनिन्छ, न त कुनै साक्षीमय सादृश्यता नै पाइन्छ। रातमा भने हुच्चिल कराउँछ भिरमा, गाउँभरिका केटाकेटीहरूलाई डरसरी बनाउँदै। असार साउनको हुस्सो लाग्दा थिबिकमा चरीले रुन्छे उस्तै बिरही भाका। त्यही भाकालाई गाउनेहरू भन्छन् दमिनीको सेहेर हुन्छ यो भिरमा। 4 वर्ष अघि भिरको फेद हुँदै नापियो लेगुवादेखि चखेबा जोड्ने सडक। सडक आउने भयो गाउँमा, नयाँ सपना थपियो, नयाँ संस्कारको सुरुवात भयो, नयाँ अड्कलबाजीहरू पनि जन्मिए थुप्रै। कुरा भए यसरी, टेकिनुन खेप्न झर्नु पर्दैन बेल्टा, चतराको लागि कस्नु पर्दैन ढाकरको खकन, पुग्नु पर्दैन हिले, खानु पर्दैन खच्चर नै गनाउने चामल। घरमुनि बाटैमा आइपुग्नेछ ट्रक चढेर प्याकेटको नुन। बुरुचोक र अञ्चल डाँडामै आइपुग्नेछ तेल चिनी र चामल, गाडी चढेर सस्तैमा पाइनेछ सामान। समूह समूह बनायो सडक खन्नेहरूको, वनपाला समूह बन्यो। वनपाला समूहमा परे माछ खर्कका मान्छेहरू, गाउँका मान्छेहरू ओरिए सडक खन्न। बारीको कानलाई छाडे गाउँलेहरूले, फोरिन थाले चट्टानहरू, लगाइन थाले तारजालीयुक्त पर्खालहरू, वीर पहराहरू सम्याइन थाले। अब कुरो उहिलेकै हो, सुके दमाईले बिहे गरेको ठ्याक्कै महिना दिन पुग्यो। घोडा छाँदेर आइपुगे काजी कालीबहादुर, अर्थात् बस्नेत काजी। जदो गरे सुकेरे हपार्यो दमिनीलाई, दमिनीले शिर छोपी मजेत्रोले, गरी दण्डवत काजीलाई, उसै गरी धनुषाकारमा। मजेत्रो खोल्छेस कि गर्जिए काजी, मालिकको आदेश सिरोपर भयो। पर्खर्की दुलाई बरबराउँदी उसै उसै पुष्ट ज्यान कत्की, हिस्सी परे कि उसै उसै गोरी, मिरमिराउँदा आँखा उसै उसै, मनको बेचनीले छोपिहाल्यो काजीलाई, सम्झिए आफ्नो दुई बच्चा कि आमा कजिनीलाई। हाहाकार लाग्दो स्याप्प परेको शरीर, फुङ्ग उडेको अनुहार, लाग्यो उसै काली, सोचिहाले छेत्री नै चाहिँ दमिजी दमिनी जस्तो, राम्री रहेछस् बाहुनी जस्ती, काजीले भने। बोले उनको सौन्दर्य चेत, हेरे सुकेलाई झिङ्रिङ्गको टिट लाग्दा आँखा, चुस्स परेको हड्डी र छाला मात्रै, नामै त सुके, सुके नाच्ने नै खाइमारे जस्तो। दपेटे सुकेलाई, लक्षिणकी रहेछ गरी खा मालिक, फेरि जदौ चढाए सुकेले। असुन आउँदो महिनासम्मलाई थामदिन्छु, उबेला चाहिँ फरक नपारेस्, मालिकको जय होस्। जसो जसो सुके उसै उसै गरी दमिनीले पनि। काजीले करेली ताने, सठ्यायो घोडाको पिडुलामा, बेगियो घोडा। महिना पुग्यो, आइपुग्यो उसरी नै काजी, हम्साले ठाउँ छोडे सुकेको त्यसै, सिधा नजर गर्न सकेन त्यसले शिर झुकायो साष्टाङ्ग भयो भन्यो मालिक जदौ भाका त मार्दैनस् होला काजीले ठुलो स्वर गरिहाले ला सासै रोक्यो कि कसो घाँटी लाग्यो वाक्य फुटेन भुइँतिर मात्रै घोसीमन्टो भइरह्यो सुके के हो बोल्दैनस् मालिक बल गरे सुकेले स्वर काँप्यो त्यसको के हो भन् यो महिना पुन थामी के भनिस् रे एकाएक सठ्याइहाले काजीले ओर्लिएको घोडाबाट हाने लात हुरुक्कै भयो सुके थचक्कै बस्यो थपे त्यहीँमाथि काजीले भने ढाँटी खान पल्केको बैगुनी मालिक ज्यान बचोस् लोग्नेको मायाले हिरिक्कै भए दमिनी आई अगाडि दसौँला जोडी थर्र काँप्यो त्यसको शरीर बिन्ती बिसाई आम्दो महिना फरक पर्दैन मालिक लौ त तैँले भन्छेस् भने थामिए काजी चढे घोडामाथि ताने करेली तिर्खालो आँखा फारे दमिनीतिर गर्जिए दमिनीलाई आइमाईको वचन हो थामदिन्छु यो महिना फरक मात्रै पारेस् मैले जानेको छु कटुष्ट दाँत किटे काजीले रिसले ओठ थरथरायो तिनको सठ्याए घोडाको पिडुलामा गए काजी भोलिपल्ट भालेको पहिलो डाकमै सुकेरे घर छोड्यो छोड्यो दमिनीको भरमा ऋण थमायो स्वास्नीको थाप्लोमा महिना पुग्नै लाग्यो फर्केन सुके आएन कुनै खबर आतेसको भुमरी चल्यो मनभित्र हुटहुटी बढ्यो बेढङ्गको त्रास जाँगियो हरायो निन्द्रा भाग्यो सपना पिपनाले कोतर्न थाल्यो चराउन थाल्यो चरक चरक थाक्दै आई दमिनी नौनारी गल्दै आए त्यसका ठ्याक्कै पुग्यो महिना घोडाको टाप बजिहाल्यो आँगनमा थरथराउँदै आँगनमा आई दमिनी गरी जदौ वचनको पक्की होलिस् काजीले आने तिर लागेर रोपियो दमिनीको मुटुमै रगेटियो झन्झन थङथिरो भए आफैभित्र बोली फुटेन खुलेन आवाजको बन्द ढोका अब आग घोप्टो परिरही ओर्लिए काजी उठाए दमिनीको मजेत्रो समाए चिउँडोमा सिधा पारे दमिनीको अनुहार कठै बग्दै रहेछ दमिनी नरो नरो काजी कोमल भए लेप्राए ओठ भने थामदिन्छु अझै एक महिना मालिक स्याक्क गरेर रोई दमिनी महान आनन्दको सीमा फैलियो चरणमा परि दमिनी उठाए काजीले समाते हात दमिनीको ताने आफूतिर जोडले मालिक थरथराई दमिनी घिसारे काजीले लगेभित्र थुनी ढोकाभित्रबाट चिच्याई दमिनी तर सुनेन कसैले बरु आँगनको घोडा चाहिँ जोड जोडले हिँडिन आयो त्यही रात घरमाथिको भिरबाट फाला लिए दमिनीले उसैको सम्झनामा भनिन्छ दमिनी वीर श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा तपाईँ अहिले राजन मुकारुङको उपन्यास दमिनी वीरको वाचन सुनिरहनु भएको छ यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय कालीकोटको रेडियो नयाँ कर्णाली जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश बैतडीको रेडियो शमशेर दार्चुलाको नयाँ नेपाल एफएम सुर्खेतको बुलबुले एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दैलेखको ध्रुवतारा एफएम जाजरकोटको रेडियो हाम्रो पाइला अछामको रेडियो रामा रोशन सल्यानको रेडियो राप्ती बाँकेको रेडियो कोहलपुर कपिलवस्तुको रेडियो बुद्ध आवाज गुल्मीको रेडियो रेसुङ्गा बुटवालको रेडियो रिपब्लिक दाङको रेडियो मध्यपश्चिम रेडियो प्रकृति एफएम र नयाँ युग एफएमबाट श्रुति सम्वेक सुन्दै हुनुहुन्छ त्यसै गरी रेडियो प्युठान बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम गोर्खाको गोरखकाली एफएम दमौलीको रेडियो भानुभक्त रेडियो ढोरबाराही रेडियो बन्दीपुर र स्मार्ट एफएम पोखराको रेडियो तरङ्ग पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर रुकुमको रेडियो सिस्ने फलेवासको रेडियो पर्वत चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ त्यसै गरी मकवानपुरको हेटौँडा एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा दोलखा जिरीको रेडियो हिमाली रामेछापको रेडियो तीनलाल रौतहटको नुन्थर एफएम सर्लाहीको रेडियो एकता मुक्तेश्वर एफएम र डुकडुकी एफएम खोटाङको हलेसी एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास भोजपुरको रेडियो चोमलुङमा एफएम रेडियो तेह्रथुम धरानको विजयपुर एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवाज झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेगमा हामी आज राजन मुकारुङको उपन्यास दमिनी वीरको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। झम्पल ल्याऊ झम्पल, ढुङ्गमाथि चढ्दा चढ्दै चरको स्वरमा करायो दौले कान्छो। होसले पसाइ कान्छ कराई लच्छी, नखरा नखरा टुप्पोमै पुगिसकेको थियो कान्छो। ठिङ्ग उभियो कान्छो, हेऱ्यो सिधै तल। दमैगाउँमा पत्रे पत्र ढुङ्गा खापिएका जस्ता कानले फोक्टाहरू मात्रै छन्। फोक्टाभन्दा कानलाहरू अग्ला छन्। हलगोरु छिर्नलाई हम्मे हम्मे पर्छ। बस्तीदेखि दायाँपट्टि छ फाँटिलो खेत, खेत उनै नन्दकुमार अध्यक्षको हो। पाँच घरमध्ये चार घर दमाईहरूले अधिया कमाउँछन्। खेतकै गरामा दमाई बस्तीका घरहरूभन्दा अग्ला जोडी कुन्याउँछन्। त्यहीँनिरको विभेदले मन अमिलो गरायो, चसक्क दुख्यो कान्छो। त्यही बेला करायो हवाईजहाज, हेऱ्यो आकाशतिर, जाँदै थियो पूर्वतिर बेगिएर, झन्डै धर्मरायो कान्छो। डरो गरी टेको पैतालाले कम्मरमा हात राख्यो, मुन्टो हल्लाउँदै सुसेल्न थाल्यो उही भाका। कोही चाहिँ भने जहाजमा सरर, कोही चाहिँ भने पसिना तरर हाम्रो नेपालमा। अझ हेर न, मन थाम्न सकिने लच्छीले हेरी टुङ्गोको टुप्पोतिर, खाकीको हाफ प्यान्ट हङरङ्ग परेको, पसिना र धुलोले बराबर मैलिएको, उस्तै मैलो कमिज कुमकुममा फाटेको, अनुहारै ढाक्ने दारी जुङ्गा, जिङ्रिङ्ग ठडिएका कपालहरू, घामले डढेर कालो भइसकेको हातखुट्टाको छाला, दुःखको कुनै पहाड थियो कान्छो। मन चसक्क दुख्यो। मायाले भरिएर उसै उसै फतक्क भई लच्छी भनी, होस्कर भन्दैछु है, तानला सिंहले नकरा न कान्छो जसङ्ग भयो। थोरै चिसो पस्यो मनमा। मायाहरू हेऱ्यो लच्छीलाई, कालो ब्लाउज र खरानी रङको दुस्रै फुस्रै लुङ्गी लगाएकी, कपालमा स्काप बाँधेकी, गोरो वर्णलाई घामले खाँदै लगेको अनुहार, फरफराउँदा आँखी भाउ तर टिल्पिलाउँदा आँखा, सप्लेटी ओठ तर फुङ्ग उड्दै गरेका, हाहाकार मच्चियो छेणमै, तर तुरुन्तै जाग्यो दम्भिलो मान्छे। र बाफमा भन्यो कान्छोले, यही ढुङ्गोले ज्यान खाँदैन मेरो, बाँच्छु अझै दुई बिस। गैतीपन बजाऊ है त्यसका बाजेलाई, देवगण चढ्यो चार पाउ टेक्दै। त्यही बेला चल्यो एक सरको बतास, फरफरायो त्यसको कमिज, फरफरायो गाउँभरिका ठुलाबडा बनाउँदाहरूको आँगनमा फरफराइरहेको पार्टीको झन्डा जस्तो, फरफरायो धर्र धर्र गरेर देवगण पुग्यो टुप्पोमा, सुसेल्यो त्यसले सुइया। होस् गर है साथी हो, रामी माइलाले एक बेलचा गेगर फाले। मसिना आँखा छन् तिनका, बारम्बार झिमिक झिमिक पारिरहन्छन्। फेरि झिमिक झिमिक गरे, पुछे पसिना दौराको फेरले भने, ढुङ्गा नाथेको भर हुँदैन, तल बस्नेले चाहिँ अडेसो हेराई। खासाको ट्राउजर थोरै उँभो सुर्क्यो सोमकुमारले, पछ्यायो देवगणलाई, भन्यो के हो। त्यही त, पूर्ण डोटेलले धुलोसरीको हात टकटकाए, बायाँ कानमाथि उध्रिएको ढाका टोपी फुकाले, कन्याए कपाल फुर्र उड्दै खसे चायाका धुलाहरू, कालो अस्कोटको कुमभरि अघि नै थिए उसै धुला मैला, थपियो चाया, देखियो सेतामी हिउँ परेको पहाड जस्तो, भने पूर्ण डोटेलले, दशा भन्ने बाजा बजाएर आउँदैन भन्छन्, असती रहेछ चटपटाउँदैन पुन पो। रामी माइलाले अलिक कसिलो गरी बाँधे पेटी, घाँटीको मैलो माडी लपक लपक, एक पिरी निकाले जेठियाउला र बुढियाउलाले चेपेर फाले, जेठियाउलाले फित्कौली हानेर भने, हड्डी नै गालिसको है अब त, बाह्रवटा छिनो खाइसक्यो। असारेको हाँगो छास्दै थिए जयकुमार, त्यत्तिकै छाडे, हेरे भिरतिर उही दमिनी भिर, अहो अर्कै अजङ्गको, लाग्यो मनमा कसरी भत्काउने होला, गाह्रो छ गाँठी। हेरे ढुङ्गोलाई फोरिसक्नुलाई उसै यमराज छ, थपे तिनले, तिन दिन भइसक्यो जिउका त्यो। हेम्मरले पनि फोर्न सकेन जेमराजको खप्पर, देवगण झऱ्यो उफ्रेर, रिसभरिको आँखाले हेऱ्यो ढुङ्गोलाई, झोकमा आइहाल्यो, छेवैको डोकोलाई हात्ती छाप चप्पलको एक लात बजार्यो, भन्यो ज्यादरोपन कस्तो त हौ। डोकोले दुई बल्ड्याङ खायो, ठेलाबाट माटो घोप्टाउँदै थिए कान्छी माया, डोको पुग्यो कान्छी मायाकै खुट्टानेर, थरङ्ग भई छोडिदिई ठेला, ठेला लडी झऱ्यो डिलमुनि, गन्द्रङ्ग गर्यो ठेलाले लडी झर्नुको आत्मकथा, फुत्रुकै उफ्रेर झरी कान्छी माया, कुनै गोवर्धन पर्वत थिएन त्यो, कान्छी मायाले जुरुकै उचाली ठेला, राखी डिलमाथि आईमाथि, कुर्ताको फेरमा झुन्डिएका सुकेका झ्यासहरू फाली कान्छी मायाले, मन खिन्न पारी टुङ्गोलाई हेरी हताश जस्तोमा भनी, गाल्ने भयो यसैले, यो पालापन जौबारीले नै उछिन्ने भयो। तिनारको पुन आङ्दैछ रागेवीर भनी खुसीले सालिम्बोसरीको माटोको डल्लो रहेछ। खुट्टैले ठेलेर अलि पर पन्छाई कम्मरको सल्कसिलो गरी बाँधी भनी देखुङ्ला फोरेको कमाको पहिले जस्तो। साँच्ची नामदालुङले त सुँगुरै हानेछ नि, हरियाङले खन्दै गरेको कोदालो रोक्यो। एडिडास ट्राउजरको बाहिरबाट छेपारीकन आयो, भन्यो गिण मात्रै 18 थोरे। खै त हाम्रो चाहिँ कुरा मात्रै, रत्नाले छेपारीभन्दा अलि उँभो सारी लुङ्गी भनी कसैको याउ पुग्ने होइन, पर्सि हान्नुपर्छ कान्छी, देवगणले ज्याकेट फुकाएर भित्तातिर फालेर भन्यो। याउ नभएको होइन, हान्न त हान्ने, माल पो कसकोमा छ, छिनोको झोला भित्तातिर सार्दै सोधे जय कुमारले। छ एक ठाउँ, देवगणले ढुङ्गोतिर हेऱ्यो, कहतारो मार्यो, भन्यो पहिले चाहिँ यही जिमरातलाई ठेगालाउँ भन्दा पो, मैले त आगै लाउँ भनेको नि, कसैले सुन्ने होइन, लच्छिरी स्काफ फुकाली, कपाल केही असरल भयो, सम्हाल्दै भने सबैको आफ्नै कुरा। लु भो माइली, बुद्रुको उफ्रेर लच्छीकै छेउमा झऱ्यो कान्छो त्यही बेला, के गर्छ है असती, लच्छी थरङ्गै भई अठापमै पछि हटी, फेरि कपाल हावामा छिरो लिए भनी लच्छीले सातै खायो। के बोल्ने नि, कसले दिन्छ दाउरा, कान्छोले आँखाकै भाकामा तिर हान्यो लच्छीलाई, भन्यो तेरो जेठाजुको उत्तिसकारी छैन क्यारे, जे पाए त्यही नबनाई। लच्छी थोरै रिसाई, हात उठाएकी थिए कान्छोलाई तर्साउन, थाली कपालमै लगेर चुल्टो पार्दै भनी राम्रो मुखाले भने सबैले दिन्छ। नापो, कान्छोले पत्याएन, गाउँकै विकास हुने हो, किन दिँदैन, लच्छीले गोतामे कान्छालाई हेरी भनी काकाकै बाँसकारी सुकेर पटेर पटेर भएको छ, दिनुहुन्न त काका, रातमा त हिजेठाको उस्तै छ, नन्देले पन फाँडी लगे हुन्थ्यो भन्थ्यो अरे, किन दिँदैन, चुप लाग्नै भनी जय कुमारले कान्छोको छेउै नेर उत्तानो लडिरहेको ठेलागाडालाई उनलाए, भने कान्छा त्यो पाङ्रेलाई त लगाएर त, लुभो नपत्याउ, कान्छोले आफैलाई लोपार्यो, ठेलालाई जयकुमारतिर अचेट्यो, भन्यो कसले भन्दा नन्देले, स्कुलको पैसा सक्नेले, कुलोको पैसा सक्नेले, वनको पैसा सक्नेले, अब त्यत्तिकै दिन्छ अनि डडाउलास, यो ढुङ्गा र नन्दे उस्तै हो माइली, पगाल्नै साह्रो, कुरा त मन खाने नै गरिस्, कान्छोको कुरो मनासिबी लाग्यो लच्छीलाई, स्काफमा लागेको धुलो र पतिङ्गर टकटकाई भनी गाडी आए उसलाई नै हुने हो के, मागे किन दिँदैन होला र, खुतियो दिन्छ तेरो पोइलेर, के भनिस् रे डाँठे, एकाएक छेउको ढुम्बुक टिपी लच्छीले, मुख चाहिँ सम्हालाई कान्छा, हठात हातको बेल्चा खस्यो भुइँमा, अघिल्तिर आएको एक लाच्छा कपाललाई पछिल्तिर लगे हाङदिमाले भनी वरपर पनि हेर। चुप भयो कान्छो, हातको ढुङ्गो त्यत्तिकै छाडिदिए लच्छीले, फेरि यो स्थिति, खन्नु छ भविष्यको राजमार्ग, फोर्नै छ भिर जस्तै अजङ्गको ढुङ्गो, सबैले सम्हाले आआफ्नो काम, ढुङ्गामाथि निरन्तर बजारिए झम्पल गैती र हेम्बर, छासिए असारेका हाँगा र जराहरू, खोस्रिए पत्ते चट्टान, फालिए गेगर र माटो, धमाधम चल्न थाल्यो पाखुरीको बल, तात्यो निरन्तर बिना प्रवाह अघि बढ्दै गयो पसिनाको जङ, चलिरह्यो निरन्तर तर किञ्चित चलेन छासुसको संवाद समेत। माइली कान्छालाई देऊ त, जाड भरेको सिल्भरी बटुको लच्छीको अघि राखिदिए आङ्दीमाले, आफै तानस मुर्दारले ठुस्स परेर लच्छी उता फर्की, त कुछेत्नीले दिनु पनि परेको छैन, कान्छोले बटुको आफै तान्यो मिलिकमै, के भनी श्री डाँठे, छेउको बेल्चा टिपेर जुरुकै उठी लच्छी भनी मर्ला छ बेल्चाले, ए रोके जय कुमारले खोसे बेल्चा, हान्छस् बाउको छोरी होस् भने लुहान, कान्छोले गर्दन नै थाप्यो, लु भो भो, रत्नाले कान्छोलाई ताने आफूतिर, कान्छो उत्तियो लपक्कै टाँसिन पुग्यो रत्नामै, पलमै छुट्यो, कान राता भयो त्यसका, होइन तिमीहरू के भएको, बेर्दै गरेको पातेबिणीलाई कानमा सिरिए रामी माइलाले भने, एउटै टिममा पुनः यसो गरेर कसरी हुन्छ गाँठे, यही मुर्दार त हो नि काका, लच्छिरी छड्के आँखा मारी कान्छोलाई, रत्नासँग कान्छो टाँसिन पुगेको त्यो पल कतैको डाहले गलायो अलिकता बसी थचक्क भनी, मैले त हुन्छ कि यी हातैले बनायो कान्छोले, कान्छा खोजिस् त उठी आङ्दीमा, माफ पाऊ फुबु, कान्छो थचक्कै बस्यो कानै समाएर, उठ बस्नै गरौँ लाजै गरेर, मलाई होइन उसलाई, ओठले सङ्केत गरेर लच्छीतिर देखाए आङ्दीमाले, पर्दैन फुबु, सनक्क सन्की लच्छी, अलि परको पातलेको ओसिलो छाया र सियाल लिएर गई भित्तोमा अडेसिँदै टुसुक्क बसी भुइँमा, मनमा एक प्रकारको उद्वेलन पलायो, एक झोक विस्मृति, एक झोक घृणा, एक झोक तिरस्कार अथवा अनेकन निस्पन्दनताहरू उछालिए, आवेग कहीँ थियो होला फुत्तै आयो बाहिर, मायाविहीन रनकले तातो भयो होला उस्तै। कान्छोलाई कड्के हेरी, कान्छो उसरी नै टुक्रुक थियो। भनी लच्छिरे, यो मुर्दारको किरे कसम त कुकुरकै पुच्छर, बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गै। सुझिँदैन भनेपछि बल नगर माइली, भन्यो कान्छाले एकपटक जोडैले आँखा सन्कायो लच्छीलाई। अझै उल्झाउने मन भयो, उल्याउने मन भयो। भन्यो, सक्दिनस् यो बाङ्गो पुच्छरलाई। बोबो चुप लाग अब, अघिको बेल्चा टिपी आङ्दीमाले। म चाहिँ यो समूहमा बस्न सक्दिनँ, यसले मलाई देखिसक्दैन, भनी लच्छीले। सक्दिनँ भन्छस् फेरि बस्छस्, बुझिन सक्नु तेरो कुरा, कान्छोले झनै उल्यायो। भन्यो, गइहाल्नु नि बरु, बस्दिनँ हौ बस्दिनँ, साँच्चै बस्दिनस्? बस्दिनँ आम्मा कसम बस्दिनँ। नबसे नबस, कसलाई सुनाउँछस् त? कान्छोले हातको धुलो फटायो, हाफ प्यान्टको गोजीमा केही खोज्यो। भन्यो, नान्दालुङ समूहमा जान्छु भनेको होइनस्, गइहाल अहिले नै, जहिले जाउँ जहाँसुकै जाउँ, तँलाई के को खसखस? भयो भयो, अब दुइटै चुप लाग, बिचमा आयो जयकुमार। सम्झाए दुवैलाई, एउटै समूहको मान्छे बाजु जुजो गरेर कहाँ हुन्छ? अरूले कति कति कमाइसक्यो, हाम्रो भने पाउँ चौँचो केही कहिले चढेन। यही मुर्दार त उस्तो छ नि काका, मलाई त देखिसक्दैन, लच्छी भावुक भई त्यसको मन त्यसै बहलियो। हल्का बतासले स्पर्श गर्यो निधारमा, त्यही बेला प्रिय अनुभूतिले छपक्क भयो, छामी कपालमै रुन्चे स्वर निकाली, अनायासै जहिले हेप्छ मलाई। माइली नरिसान, चित्त नदुखा, कहीँको कठोर थिएन कान्छो। एक फाटक हृदय चिरियो त्यसको, फारियो च्यातिएर व्यतिरेकले, विनयले जित्यो पलमै, पलमै रसाउन खोजे देह दुनियाँको मूल। अहिल्यै पोखिएला चाहिँ भयो अवान्तिका, टुसायो मायाको मुना, हाफ प्यान्टको गोजीमा केही खोज्यो भेटेन। गयो लच्छीको नजिकै, झन्डै पिर्लिक्क भयो आँखामा, थाप्यो अञ्जुली। भन्यो, बरु एक खुराक लिएन, दिन्छु नि तँलाई, अर्कोपट्टि फरकै फर्की लच्छी। लच्छीको कपालले एक सबको मार्यो कान्छोको अनुहारभरि, कपाल सम्हाल्दै भनी लच्छीले, खान आफ्नै, कति अर्काकै भर पर्छस्। त्यसो नभन माइली, नरम स्वर गर्यो कान्छोले। कपास चाहिँ हलुङ्गो पार्न खोज्यो मनलाई, तर ओभानो भएन हार्दिकता, बरु हाँसोमा झन पग्ल्यो आँसु नै भएर। लच्छीको अगाडि गएर टुक्रुक्क बस्यो, दुवै हातले कन्पारो कनायो, फुरफुर फुरफुर गर्दै झर्यो कपाल, झर्यो अलिकता धुलो सँगसँगै, झर्यो थोरै दुःख। दायाँ हातलाई अञ्जुली जस्तो बनाएर फैलायो लच्छीतिर, विनयी भयो। भन्यो, तैँले देखै खाउँ लाग्छ, तेरै माया लाग्छ, तेरै दुःख जाग्छ मनभरि। उइस, लच्छीले ओठले प्राय, जुरुकै उठी बसेको ठाउँबाट हिँडी। दिएन माइली, लच्छीको गाडी ठिङ्गै उभिएर छेक्यो कान्छोले, दुवै हात फैलायो, थोरै निहुरिएर लच्छी दायाँ छेउबाट उम्कन खोजी। उसरी नै लचक्क भएर छेक्यो कान्छोले, बायाँबाट फुत्कन खोजी लच्छी, त्यसै छेक्यो कान्छोले। एकछिन चल्यो छेका मारी, कान्छोले कानै समात्यो, उठ बस्ने गर्यो। भन्यो, उपरान्त त्यस्तो गर्दिन, नरिसान, तपाईँ मेरो को छ र? हेर न, घिच्नु भनेपछि त चेब्रे पारिहाल्छ। पोल्टोबाट गोल्डन स्टार खैनीको प्याकेट झिकी लच्छीले, एक खुराक झिकेर ओठभित्र च्यापी, भनी, अबदेखि यसो गर्छस् कि गर्दैनस्? पहिले भन, अनि मात्रै दिन्छु। किरे भए पनि गर्दिन, तेरै कसम, लच्छीको सिरेमा हात राख्यो कान्छोले। खै छोड, कान्छोको हात हटाए लच्छीले, खैनी दि, भनी, गरिस् भने चाहिँ कट्टी, लीला नदेखाओ है। केटाकेटी हो, चर्केश्वरमा च्याठी रत्न, दरो गरी पटुका कसी त्यसले, भनी, तिमीहरूको नाटक गर्ने थला होइन यो। तबै तारे, थपिदिए आङ्दीमाले, सगोल आँखालाई मिरिक्क गरी, भनी, ह्याउँछ भने घरजम गरी देखाओ, देखाओ, आँसेकै दिउँला। तै चुप मै चुप, सर्र गरेर बतास चल्यो बरु, कान्छोको कमिज मात्र फरफरिरह्यो, लच्छीको स्काफ बाहिरको कपाल मात्र खेलिरह्यो बतासमा। ह्याउँछ भने घरजम गरी देखाओ, देखाओ। आङ्दिमाको कुरा कानमा रनन्न भइरह्यो, रातभर निन्द्रा लागेन धौली कान्छोलाई। यता फर्क्यो, उता फर्क्यो, धेरै कुराहरू आयो मनमा, झन्झन दुखाए तिनले, मन चिसो भयो, छातीमा घोचुके असर परेर, सम्झियो गङ्गालाई, सम्झियो एकाँधी अतिप्ताले छोपिएर, गोरी थिएन गङ्गा काली थिए, गोरी थिएन गङ्गा काली थिए, देख्नेहरूको नजरमा जस्ती होस् कान्छोको मन पर्नुमा राम्री थिए, दाँतहरू सेता र चम्किला थिए त्यसका, मन सफा थिए, सेता र चम्किला थिए, सतत कान्छोकी हृदयकी थियो। सौतिनी आमाको कचकच र छोरी हुनाका भावहरूले बग्रेल्ती किचिएर हुर्केकी थिए गङ्गा, उमेरले निगल्दै थियो पच्चिसे, सानै भुजेलका दुई छोराहरू, जेठो घन्टे, कोइला खाँत पसेको तेह्र वर्ष भइसक्यो, अत्तोपत्तो छैन, खुट खबर थिएन कुनै, जेठोभन्दा ठ्याक्कै 4 वर्षपछि जन्मेको तौले कान्छो 32 वर्ष पुग्यो गएको महिना। धेरै पहिले आमा बितेकी, बाउ कमजोर भइसकेका थिए। एफा बाँसको चोया काट्थे, दाम्लो बाँड्थे, बेच्थे, सुख दुःख गर्जुट अर्थ्यो। त्यसपछि त सबै धान्नु पर्यो कान्छोले नै। दुःख नाथे जहिले बर्खे झरी, आरा तान्न, ढुङ्गो फोर्न, छानो छाउन, गाह्रो हाल्न, हलि बाउ सेवा नुन ढाकर केहीमा कमी भएर कान्छो दान्यो मोरोले यत्रो समय र समाज। नजानिदो बसेको हो कान्छो मोरो गङ्गाको मनमा, कहिले हो कुनी फ्यासे फुकायो पिरतीको गाँठो, पलकमै राजी भयो अलि गङ्गा, सुरु भयो जिन्दगीको गाडा तानिन। बिहे गरेको वर्ष दिनमै जन्मियो धोक्रे छोरो, कान्छोको खुट्टाले भुइँ छोड्यो मानौ, ऋण पान नै गर्यो, छाकै पिच्छि काट्यो बाले, घडी पला हेरेरै नाम जुराइदिए ज्योतिषीले, शोभित खवास। पुरानै काम थिए कान्छोका, हल गोरुले पुरा दिन जोत्नु पर्दैन थियो पाको बारी, पुर्खौली थलो, बच्चा स्याहार्दै गुडीमेली शक्ति गङ्गाले, एक्लै शक्ति त्यति त। बिते 3 वटा वर्षहरू त्यसै गरी। सडक आउने भयो, वनपाला समूहमा पर्यो कान्छो, काम फेरियो त्यसको। हिजोको आरावाला कान्छो भित्तो पहरो तास्न तल्लीन भयो, गैँती चम्पल हेम्पर साबेल औजार भए। हिजोको हलिबाउसे पूर्णतः मजदुर भयो, एकदम नयाँ मजदुर भयो। कडीले ठिक 10 बजाउँदा हाजिर हुनै पर्थ्यो, साँझ 6 बज्दा बिदा हुन्थ्यो। यस्तो कि कहिले नथाक्ने जस्तो अजीबको जोस हुन्थ्यो काम गर्दा। दिनभरको 20 रुपियाँमा त ज्याला थापेको कान्छोको कथामा थपियो नयाँ आयाम। रोज 400सम्म बस्थ्यो मजाले, घर आइपुग्दा हात्ती ब्रान्डको चामल पाकिसकेको हुन्थ्यो, खच्चडले बोकिल्याएको धनकुटा हिलेबाट। भाउ चाहिँ साह्रै महँगो, बोराको पर्थ्यो 2000, खाँदा खाँदै निन्द्राले झुमुमु छोपी ल्याउँथ्यो। थाकेको ज्यान न हो, शरीरले ओछ्यान खोजिहाल्थ्यो, टल्क्यो कि घुर्न थालिहाल्थ्यो। परारको हिउँद सकिने लाग्दा पातलेका पातहरू पाउलिँदै थिए, गुराँसका थुङ्गाहरू झरिसक्दै थिए, निख्रिँदै थिए बोटमा। कहिले देखियो थल्लिसकेकी रहेछ गङ्गा, बेथाले गालिसकेको रहेछ त्यसलाई। अघिल्लो बेलुका भने अलि बढी नै ज्वरो आए जस्तो लागेको थियो। भोलिपल्ट बिहान उठ्नै सकिन, अल्छी बढ्यो, बारी भयो ज्यान, घरि नघरि जाडोले काँप्थी। बिस्तारै सुक्खा खोकी लाग्न थाल्यो, अरुचि थपियो, हप्ता नाग्न आँटिसक्यो, कमी हुने आँट भएन। बिस्तारै उठी, ऐनामा हेरी, आँखाहरू पहेँला भइसकेका रहेछन्, अनुहार फुस्रो भइसकेको रहेछ, आफ्नै सास गनाउँथ्यो कस्तो कस्तो। डर लागेर आयो गङ्गालाई आफैसँग, सनै सनै मृत्युको तारो ताकियो मनमा। अत्तालियो कान्छोले देखाई, भनी, कान्छा हेर न, मेरो आँखा त बेसार जस्तो पो छ त। के भन्छस् है? कान्छोले गङ्गाको दुवै आँखाका लोतीहरू फारेर हेऱ्यो, साँच्चै पहेँला भइसकेछन्। चलिहाल्यो आँधी बतास, भन्यो, लौ देशानले खाइसकेछ, हाम्रो आमा पनि यस्तै बेथाले गएको। सम्झ्यो आमालाई, खान मन गर्दिन थिइन्, जाडो भयो अल्छी लाग्छ मात्रै भन्थिन्, सुतिरहन्थिन्, यसो केही गर्थिन् कि लामो चुस्केर हालेर भनिहाल्थिन्, फतक्कै भएँ है। कहिले हो गङ्गाले एकपल्ट भने जस्तो लाग्छ, मेरो महिनावारी फेरि रोकियो। थाकेको ज्यान र निद्राको सुरमा उस्तो ख्याल राखेन कान्छोले। महिना दिन लागिसक्यो, झन्झन जिम्लाउँदै आई, यस्तै भयो कि हो पहिले, त्यस्तै होला ठान्यो कान्छोले। महिना दिन लागिसक्यो, झन्झन जिम्लाउँदै आई, यस्तै भयो कि हो पहिले, त्यस्तै होला ठान्यो कान्छोले। अझ कमजोर हुन थाली गङ्गा, कान्छो अत्तालियो, झारफुक गरायो, सेहे जागित र खेदा आयो, रातो बाली, परिवारको बच्चा, कालो बोको भयभरको भाकल राख्यो, कालो तिल, कालो मास, फुल फलेदा, सिन्दुर सुपारी सबै मनसायो, देवी देउराली थानकुल सबैको नाम जप्यो, गुहार माग्यो, बिरे मसान, कालो मसान, खप्पर मुस्टे सबैलाई छेक्न चारै सुर बाँध्न लगायो झाँक्रीलाई, हलो गाड्यो मूल ढोका अघि, अह 20को 19 भएन, बरु झन्झन सारो हुँदै आई गङ्गा। एक बिहान निकै हताश भयो कान्छो, गयो हेल्थ पोस्ट, ल्यायो अहेब, छामछुम गरे अहेबले, टिबी जन्डिस निमोनिया खै के को अनुमान गरे, बार्नुपर्ने भयो खानेकुरा, औषधिको रास दिए, लाइदिए सलाइन पानी। खाना खाएर कान्छो दगोरी उही सडकको काममा, दिनको 300 कसो नकट्ला, 1 मिनट काम छोड्ने मन हुँदैन थियो, सानातिना काममा आँखै लाग्थेन, बानी परिसक्यो ठुलै पहरो फोर्ने, ठुलै भित्तो समाउने, ठुलै बिटो समाउने, दगुर्नै पर्थ्यो, दगुर्यो। टुङ्गो थिएन, कुनै पनि बेला केमा कुरा मिल्दैन, कामरेडहरूले काम बन्द गर्नु भन्ने उर्दी हालिहाल्थे। फेरि बेकामी भएर बस्नुपर्थ्यो महिनौसम्म। बेला नको बेला तिनीहरूले उर्दी हाल्दिएर यत्रो वर्ष भइसक्यो, हिउँदभरि हो काम गर्नुपर्ने। बर्खा लाग्यो कि के को फुर्सद, गरिबको मुक्ति गर्ने भन्छन्, गरिबकै गाँस रोक्छन्, के हो के हो। कामरेडहरूलाई बुझिन सक्नु मनभरि थियो नि आक्रोश त, कसले बोल्ने आँट गर्ने। लस्करे बन्दुक बोकेर आइपुग्छन्। बन्दुकका अघि कसको स्वर खोलोस्, खुम्बुवानलाई गाउँमा छिर्न नदिनु, पार्टीलाई त जति पनि सहयोग गर्छु कि भनेका थिए अरे, पछि त पार्टी पनि खुम्बुवानसँगै मिलेछ, सुराके कि के भन्थे, त्यही पनि गरेका अरे। शालिकराम सरले दुई ठुन्का पारिए। लास उठाउने मान्छे धरि नपाएको झलझली छ आँखैमा। लास गनाएर कस्तो दस दस दिनसम्म कान्छो आफ्नै एकपल्ट जिरिङ्ग भयो। पछि उनीहरू नै आए, गाउँभरिका मान्छेलाई उर्दी हाले, आमसभा नै गरे। एकजनाले हाक्का आँकी भने मैले मारेको हो शालिकरामलाई, कोही छ मलाई थुनाउने, जसले थुनाउने आँट गर्छ त्यसको पनि हाल यस्तै हुन्छ। कसैले सिधा नजर नगरेकै हुन्, यति हो। कामरेडहरूले गाउँमा होचो अर्केर हुन चाहिँ दिएनन्, नगरेका पनि होइनन्। तपी बस्नेत उनै काजी कालीबहादुरका नाति, साह्रै रकमी, ब्याजको स्याज, स्याजमा फेरि चर्को ब्याज गर्ने। त्यसका तमस्सुकहरू सबै डढाइदिए, नत्र कसले तिर्न सक्थ्यो। खड्गेगिरीले गाउँ छोड्यो, नत्र सार्की गाउँका सार्कीहरूले के गरी खानु। ठेक्का बुझाउँदै हैरान, जसको जोत उसको पोत ठिकै लागेको छ। मोटे जेठा र भक्तिमायलाको चकचकी सानो हुन्थेन, लुरुक्क परेका छन् दुवै। सदरमुकामै बसे पनि नन्दी अध्यक्ष कस्तो बिरालो जस्तो भएको छ, म्याउँ म्याउँ नै गर्छ, नत्र काँचै खान्थे उसले। गाउँभरिका केटाहरू बेकाम्य थिए, अल्लारिन्थे, जाँड रक्सीमा मात्रै बोलिन्थे। देवगण, सोमकुमार, हरियाङहरू तास जुवा भनेपछि हुरुक्कै त्यसैमा दिन कटाउँथे। तिनको मुखमा तासै खोजिदिएपछि छाडेका छन्, कम्तीमा सडक खन्दैछन्। धेरै मनपर्छ, केही केही मालिक चित्त बुझ्दैन, यस्तै होला, सबै थोक राम्रो त के होला र संसारमा। कान्छोले चित्त बुझायो आफैसित। ठ्याक्कै 10 बजे पुग्यो कान्छो। आज 5 बजे नै बिदा भयो, लखतरान भएर फर्केको थियो। माउ पोथीका चल्लाहरू च्याउच्याउती कहालिँदै थिए, गोठमा गाईले दाम्रो छिनाउन खोज्दै थियो। टाटनोकी काली दाम्रोमै बेरिएकी रहेछ, लथ्रक्क थियो थाकेर, मन उसै हताशमा थियो। पस्यो कोठामा, 4 वर्षे शोभित आमालाई अँगाला मारेर सुतिरहेको थियो। बाउ गएका थिए डोको बुन्ने खेताला नन्देकै घरमा। कान्छोलाई देखेर किन हो शोभित एक्कासी रोयो। कान्छोले छाम्यो गङ्गालाई, थरङ्गै भयो कान्छो, अघि नै चिसो भइसकेकी थिए गङ्गा। के गरौँ भयो कान्छो, बेसरी कराउन खोज्यो, आवाज नै निस्केन। घाँटीमै गाँठो परे चाहिँ भयो, हृदय भारी भयो, रुन पनि सकेन त्यसले। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ दमिनी भीरको पहिलो श्रृङ्खलाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई हामीले यसको वाचन यहीँ रोकेका छौँ। श्रुति सम्वेकबारे जिज्ञासा, सल्लाह र सुझावका लागि हाम्रो पोस्ट बक्स नम्बर 6469, इमेल ठेगाना shruti@unn.com.np। हवस् त, राजन मुकारुङको उपन्यास दमिनी भीरको दोस्रो श्रृङ्खला लिएर अर्को शुक्रबार आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।